यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण। र थाइल्याण्डको ब्याङ्ककमा अवस्थित एक विद्यालयमा एकजना किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बालबालिका लैंगिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले इलाम सहितका पहाड़ी जिल्लाहरूमा प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। बोनम्यारो पीड़ित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोशीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनु। बैठकमा जाजरकोटका सांसद खड्ग बहादुर बुढाले कर्णाली प्रदेशमा दूरसंचार सेवाको पहुँच र गुणस्तर कमजोर हुँदा सरकारी कामकाज प्रभावित भएको र नागरिकहरू महँगो सेवा लिन बाध्य भएको भन्दै सुधारका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकमा सभामुखसँग समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क राज राईले लिपुलेख नाकाबाट भारत र चीनबीच व्यापार शुरू भएको बारे नेपाल सरकारको आधिकारिक धारणा माग गर्नुभयो। सांसद राईले खाना पकाउने ग्यास आपूर्ति प्रणालीमा समस्या आउनुको कारण खोज्नुपर्ने, सहकारीमा ठगी तथा अनियमितता गर्नेहरूबाट रकम असुलेर पीड़ितको रकम फिर्ता गर्नुपर्ने तथा सुकुम्बासीलाई छिटो धनी पूर्जा दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको शुरूमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले समय दिनुभएपछि नेपाली कंग्रेसका सांसद चन्द्र मोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख अर्यालले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि सांसद यादवले उठाउनु भएको विषयमा जवाब दिन सरकारलाई रूलिङ समेत गर्नुभयो। यस्तै बैठकमा सांसद कृपाराम राणा, युवराज दुलाल, ध्रुवराज राई र खुशबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 25 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले साउनदेखि भरि सिलिण्डर वितरण शुरू गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी नै आयात भइरहेको भए पनि उपभोक्ताले एकैपटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आज लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन समारोहलाई आज काठमाण्डुमा सम्बोधन गर्दै सभापति थापाले संविधानभित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आदिवासी जनजातिको पहिचानसँग गाँसिएका हक अधिकार को रक्षाका लागि सरकारवाला सबै सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले आदिवासी जनजाति मधेसी महिला पिछड़िएका सबै वर्ग र समुदायका आवाज सबैले बोल्नुपर्ने धारणा राख्नुभयो। सूचना तथा संचार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि संचार क्षेत्रका सरकारवालाहरूसँग छलफल गर्दै सुझाव संकलन थालेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधि नेपाल पत्रकार महासंघ प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ़ हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले मीडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र संचार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याउनु पर्ने बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार उपभोक्ता हित संरक्षण तथा दूरसंचार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरिएको जनाएको छ। मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सरकारले सुशासन प्रशासनिक सुधार नीति कार्यान्वयन विकास आयोजना अनुगमन गुनासो व्यवस्थापन र कानूनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत तर्फ 68.26% र चालूतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेन्जी आन्दोलन पछिको सेवा प्रवाह विकास निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जवाबदेही बनाउन निर्देशन दिइएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार लगानी रोजगारी उद्यमशीलता पर्यटन प्रविधि नवप्रवर्तन र दिगो विकासका अवसर सृजना गर्नु हो भन्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसबी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसबी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसबी नेपालको संचालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसबी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढ़ाउने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसबीले राज्य र नागरिकप्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो। थाइल्याण्डको राजधानी ब्यांककको उत्तरी क्षेत्रमा अवस्थित एक विद्यालयमा एक किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा अन्य 15 जना विद्यार्थी घाइते भएको त्यहाँको आन्तरिक उपमन्त्री पोलापी सुबन चविले बताउनु भएको छ। नोन्थाबुरी प्रान्तको सो विद्यालयमा भएको आक्रमणमा एक 14 वर्षीय किशोरले आफ्ना हजुरबा र हजुरआमालाई गोली हानेपछि विद्यालयका 5 जना शिक्षकलाई गोली हानेका थिए। घटनामा घाइते भएका मध्ये 9 जनाको अवस्था गम्भीर रहेको र घटनामा ती किशोरको पनि मृत्यु भएको थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नी भिराकुलले जानकारी दिनुभएको छ। घटना सुनियोजित भएको बताउँदै प्रधानमन्त्री तिनले हतियार नियन्त्रण सम्बन्धी नयाँ कानून आवश्यक रहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार अन्तर्गतका विजेताहरूको घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले शुरू गरेको उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी वाग्ले 15 जना विजेता र 1 जना बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10 लाख र कुपन नम्बर 00731524493 परेको छ। यो कुपन भएका व्यक्ति शिव कृष्ण जनरल स्टोरबाट 250 को सामान किनेर कार्यक्रममा सहभागी हुनु भएको थियो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्ले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने समेत विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणमै करिब 2,56,00,000 कारोबार र 76 अर्ब भन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार खरबौं पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अन्तर्राष्ट्रिय विभागका महानिर्देशक भीष्म कुमार भूषालले पहिलो पाक्षिकको बम्पर उपहार विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सो सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ। सन् 2030 सम्मको दिगो विकास लक्ष्य GSDG कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ। आयोगका अनुसार रणनीतिक योजना बमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार 22 गतेको बैठकले सबै मन्त्रालय तह र निकायले आगामी आर्थिक वर्षका नीति कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको छ। योजना आयोगले स्थानीय तहमा खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्रसंघको यूएन फूड सिस्टम कोअर्डिनेशन हबमा पठाउनु पर्ने स्मरण गराएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका 17 ठैटीमा रहेको एभरेस्ट मार्ट स्टोर प्रालीलाई 2 लाख बराबरको जरिमाना गरेको छ। बजार अनुगमनका क्रममा तोके भन्दा बढी मूल्य लिएको पाएपछि विभागले उपभोक्ता संरक्षण ऐन अनुसार कार्यवाही गरेको जनाएको छ।
जापानमा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 सम्म आयोजना हुने 20 एसियन गेम्स एसियाली खेलकुदमा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि 22 खेलमा सहभागी हुने खेलाड़ीको संख्या टुंगो लगाएको हो। एसियन गेम्स 2026 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले जानकारी दिनुभयो। त्यस्तै 22 खेलमा कुल 32 प्रशिक्षक समावेश हुनेछन्। खेलाड़ी र प्रशिक्षक गरी कुल 168 जना नेपालबाट जापान जानेछन्। युरोपेली फुटबल महासंघ युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ। इंग्लिस फुटबल एसोसिएशन एफएले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको युईएफएले स्पष्ट पारेको छ। युईएफएले आवश्यक परे फिफा विश्वकप सहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको संकेत दिएको छ। निजी लगानीकर्तालाई विश्वकप जस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको युईएफएलको भनाइ छ। विवादको केन्द्रमा रहेको फिफा फरवार्ड इन्टरप्राइजेस एफएफई योजना मार्फत पुरूष र महिला विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारिएको थियो। त्यसको समर्थन गरे प्रत्येक सदस्य संघलाई 40 मिलियन अमेरिकी डलर उपलब्ध गराउने योजना रहेको बताइएको थियो। तर व्यापक विरोधपछि फिफाले प्रक्रिया सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै प्रस्ताव अघि नबढाउने निर्णय गरेको थियो। इन्फान्टिनो विरूद्ध युरोपेली फुटबल उभिए पनि विश्वकप फुटबलमा भने उनी अझै बलियो देखिएका छन्। दक्षिण अमेरिकी फुटबल महासंघ कोम्मीबोल, अफ्रिकन फुटबल महासंघ काफ, मेक्सिको र अर्जेन्टिनाका फुटबल संघले सार्वजनिक रूपमा उनको समर्थन गरेका छन्। पोल्याण्डमा सेप्टेम्बर 5 शुरू हुने फिफा यु20 महिला विश्वकपमा इङ्ल्याण्ड सहित 6 युरोपेली टोली सहभागी हुनेछन्। यसअघि युईएफएले आफ्नो चेतावनीलाई व्यवहारमा उतार्छ वा कूटनीतिक प्रयासलाई निरन्तरता दिन्छ भन्ने विषय विश्व फुटबलको प्रमुख चासो बनेको छ।
अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशको साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण, ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट, करदाता प्रोत्साहन उपहारको घोषणा, सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको विश्वास, रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण र थाइल्याण्डको ब्यांककमा अवस्थित एक विद्यालयमा एकजना किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 समाचार सकियो, 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ।